أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اللهم إني أعوذ بك من زوال نعمتك وتحول عافيتك وفجاءة نقمتك وجميع سخطك. اللهم إنا نعوذ بك من جهد البلاء ودرك الشقاء وسوء القضاء وشماتة الأعداء. پروردگار ہم نعمتوں کے چھن جانے سے، عافیت کے پلٹ جانے سے، تیری سزا کے ٹوٹ پڑنے سے اور تیری ساری ہی ناراضگیوں سے تیری پناہ چاہتے ہیں. اے اللہ، ہمیں مصیبت کی سختی سے، بدبختی سے اور بری تقدیر سے اور دشمنوں کے ہنسنے سے اپنی پناہ میں لے لے. آمین یا رب العالمین. آج اللہ کی مدد اور اس کی توفیق سے ہم آٹھواں پارہ شروع کرنے جا رہے ہیں. اور اس سے پہلے کہ ہم پارہ شروع کریں، میں آپ کو ایک حدیث سناتی ہوں. حضرت عقبہ بن عامر بیان کرتے ہیں کہ ایک روز جبکہ ہم صفہ میں بیٹھے ہوئے تھے، اللہ کے رسول صلی اللہ علیہ وسلم اپنے حجرے سے تشریف لائے اور آپ نے فرمایا، تم میں سے کون یہ چاہتا ہے کہ وہ ہر روز بطحان یا عقیق جائے؟ بطحان یا عقیق یہ دو منڈیاں تھیں جہاں جانور بکا کرتے تھے، اور وہاں سے بڑے کوہان والی دو اونٹنیاں لے کر آئے، بغیر اس کے کہ اس نے کوئی گناہ یا قطع رحمی کا فعل کیا ہو. ہم نے عرض کیا، یا رسول اللہ، ہم میں سے تو ہر ایک یہ چاہتا ہے. تب آپ صلی اللہ علیہ وسلم نے فرمایا، تم میں سے ایک شخص مسجد میں جائے اور فیعلم او یقرأ آیتین من کتاب اللہ، پس وہ سیکھے یا پڑھ کر سنائے اللہ کی کتاب میں سے دو آیتیں، تو یہ اس سے بہتر ہے کہ اسے روزانہ دو اونٹنیاں میسر آ جائیں، اور اگر تین آیتیں سیکھے یا پڑھ کر سنائے تو تین اونٹنیاں مل جانے سے بہتر ہے، اور اسی طرح چار پڑھ کر سنائے تو یہ چار اونٹنیاں مل جانے سے بہتر ہے. اسی طرح جتنی آیتیں سیکھے گا یا لوگوں کو پڑھ کر سنائے گا، سکھائے گا، تو وہ اتنی ہی اونٹنیوں سے بہتر ہے. یہ مسلم کی حدیث ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس حدیث میں دنیا کی دولت، جسے ہم زیادہ پہچانتے ہیں اور محبت کرتے ہیں، اس کی مثال دے کر سمجھایا ہے کہ دو آیتیں سیکھنا یا سکھانا، اس سے اتنا اجر ملتا ہے کہ اگر اسے دنیا کے ترازو میں تولا جائے تو دو قیمتی گاڑیوں کے برابر اس کا اجر ہوگا، اور اسی طرح تین آیتیں تین گاڑیوں کے برابر، اور اسی طرح آیتوں کی تعداد بڑھتی جائے گی اور اجر و ثواب بھی اسی حساب سے بڑھتا جائے گا. ہمیں اندازہ ہی نہیں کہ کتنی بڑی دولت میرے اور آپ کے ہاتھوں میں ہے، کتنی خیر و برکت ہمیں اس سے ملنے والی ہے. اللہ کا شکر بھی ادا کریں، کہیے الحمدللہ، اور استقامت کی دعا بھی کریں. اچھا، اس وقت سے ہم اس برکتوں والی کتاب سے اگر بہتر طور پر فائدہ اٹھانا چاہتے ہیں تو ایک کام کرنا ہوگا. ہمیں یکسو ہو کر، باوضو ہو کر قرآن لے کر، تفہیم القرآن ہو تو بہت ہی اچھا ہے، لے کر بیٹھیں. چلتے پھرتے سننے میں اور بیٹھ کر پوری توجہ سے قرآن سننے میں آپ بہت فرق محسوس کریں گے. بس اس وقت کا اللہ سے سودا کر لیں، اللہ یہ وقت ہم آپ کے دین سیکھنے میں، آپ کو خوش کرنے میں لگائیں گے. پروردگار، تو ہماری زندگیوں کو خوشیوں سے اور خیر و برکت سے بھر دے. آمین یا رب العالمین. بسم اللہ الرحمن الرحیم. ولو اننا نزلنا الیہم الملائکۃ وکلمہم الموتی وحشرنا علیہم کل شیء قبلا ما کانوا لیؤمنوا الا ان یشاء اللہ ولکن اکثرہم یجہلون. سورہ انعام کی یہ 111 نمبر کی آیت ہے اور آٹھویں پارے کا آغاز ہے. اللہ تعالیٰ فرماتے ہیں کہ اگر ہم فرشتے بھی ان پر نازل کر دیتے اور مردے ان سے باتیں کرتے اور دنیا بھر کی چیزوں کو ہم ان کی آنکھوں کے سامنے جمع کر دیتے، تب بھی یہ ایمان لانے والے نہ تھے. کفار جو تھے وہ معجزے کا مطالبہ کرتے تھے، اور مخلص مسلمان بھی یہ چاہتے تھے کوئی نشانی آ جائے اور یہ مان جائیں. تو اللہ تعالیٰ نے کہا کہ اگر فرشتے بھی آسمان سے اتر کے ان کو بتائیں کہ یہ کلام اللہ ہی بھیج رہے ہیں، اور مردے بھی آ کر ان کو بتائیں کہ ہاں ہم وہ حشر دیکھ آئے ہیں، یہ آپ کو جو خبر دی جا رہی ہے یہ بالکل سچی ہے، اللہ تعالیٰ کہتے ہیں یہ پھر بھی ایمان نہیں لائیں گے. ہم دنیا بھر کی چیزوں کو بھی ان کی آنکھوں کے سامنے جمع کر دیں، یہ تب بھی نہیں مانیں گے. وہ کیسے کافر تھے، کیسے ہٹ دھرم تھے، کتنے ضدی تھے، جن کے بارے میں اللہ تعالیٰ یہ ارشاد فرما رہے ہیں. ہم اپنا جائزہ لے لیں، اتنی بڑی رب کی قدرت دیکھ کر کہ کس طرح اس نے ساری دنیا کو بے بس اور معطل کر دیا ہے، کیا ایسا تو نہیں کہ پھر بھی رب کی طرف نہیں پلٹتے، پھر بھی اپنے گناہوں کی معافی نہیں مانگتے، फिर भी अपना आप बदलने का इरादा नहीं किया, फिर भी अपने रब के कानून को मान जाने वाले ना हो, अल्लाह ना करे कि हम ऐसे हों। अल्लाह ताला फरमाते हैं, इल्ला ये कि मशीयत इलाही यही हो कि वो ईमान लाएं। थोड़ा सा फर्क समझ लीजिए, अल्लाह की रजा में और उसकी मशीयत में, नेकी के काम में, भलाई के काम में, खैर के काम में, ईमान के कामों में अल्लाह की रजा शामिल होती है। लेकिन अल्लाह की मशीयत क्या है कि कोई जो काम भी करना चाहे, ख्वाह वो नेकी का करना चाहे, वो बदी का करना चाहे, वो हदायत के रास्ते पे चलना चाहे, वो गुमराही के रास्ते पे चलना चाहे, अल्लाह उसके लिए वो राहें खोल देता है जिस राह पर वो चलना चाहता है। ये अल्लाह की मशीयत है। अल्लाह जबरदस्ती मोमिन नहीं बनाता, और अगर अल्लाह ने जबरदस्ती मोमिन बनाना होता तो ये किताबें नाजिल करने की और पैगंबर भेजने की जरूरत ही ना होती, एक कुन ही काफी होता। तो ये अल्लाह की मशीयत है कि वो बंदों को जो वो चाहते हैं उसको करने की सहूलत देता है, लेकिन अल्लाह की रजा नेक कामों में है, ईमान लाने में है, दीन पर चलने में है, और इन्हीं लोगों के साथ अल्लाह की मदद और नुसरत भी होती है। अल्लाह ताला यहाँ इरशाद फरमा रहे हैं, मगर अक्सर लोग नादानी की बातें करते हैं, और हमने तो इसी तरह शैतान इंसानों और शैतान जिनों को हर नबी का दुश्मन बनाया है। जो शैतान सिर्फ इंसान है, और शैतान जो मेरे और आपके नबी के दुश्मन है तो वो हमारे भी दुश्मन है। और इससे दूरी का तरीका प्यारे नबी ने ये बताया है कि जब इंसान अल्लाह का जिक्र करता है तो शैतान भाग जाता है, और जब गाफिल होता है तो फिर लौट आता है। तो बस अपने आप को अल्लाह के जिक्र में, अल्लाह के कामों में मसरूफ रखें, शैतान से इंशाअल्लाह ताला जान छूट जाएगी। अल्लाह ताला फरमाते हैं, ये शैतान एक दूसरे पर खुश आइन बातें धोखे और फरेब के तौर पर इल्का करते रहते हैं। हम तो दुनिया के मामले में धोखा खाना नहीं चाहते, तो इससे भी ज्यादा हमें होशियार होने की जरूरत है दीन के मामले में, हम इस मामले में शैतान के धोखे में ना आएं। अल्लाह ताला फरमाते हैं, अगर तुम्हारे रब की मशीयत ये होती कि वो ऐसा ना करें तो वो कभी ना करते, बस तुम उन्हें उनके हाल पर छोड़ दो कि वो अपनी इफ्तरा परदाज़ियां करते रहें। ये सब कुछ हम इन्हें इसीलिए करने दे रहे हैं कि जो लोग आखरत पर ईमान नहीं रखते उनके दिल इस खुशनुमा धोखे की तरफ माइल हो और वो इससे राजी हो जाएं और उन बुराइयों का इक्तसाब करें जिनका इक्तसाब वो करना चाहते हैं। फिर जब हाल ये है तो क्या मैं अल्लाह के सिवा कोई और फैसला करने वाला तलाश करूं? हालांकि उसने पूरी तफसील के साथ तुम्हारी तरफ किताब नाजिल कर दी है, और जिन लोगों को हमने तुमसे पहले किताब दी थी वो जानते हैं कि ये किताब तुम्हारे रब ही की तरफ से हक के साथ नाजिल हुई है, लिहाजा तुम शक करने वालों में शामिल ना हो। तुम्हारे रब की बात सच्चाई और इंसाफ के एतबार से कामिल है। वतम्मत कलिमत रब्बिका सिदकन व अदला, अल्लाह की हर बात सच्ची है। जो उसने माजी के बारे में बताया, जो मुस्तकबिल के बारे में बताया, वो सब सच्चाई पर मबनी है, और इंसाफ यानी उसका हर हुक्म, जिस काम को उसने करने का हुक्म दिया, जिससे मना किया, जो मामलात हैं, जो हकूक व फराइज हैं, हर बात अदल पर, इंसाफ पर मबनी है। कोई इसके फरामीन को तब्दील करने वाला नहीं, और वो सब कुछ सुनता और जानता है। और ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अगर तुम उन लोगों की अक्सरियत के कहने पर चलो जो जमीन में बसते हैं, तो वो तुम्हें अल्लाह के रास्ते से भटका देंगे। वो तो महज गुमान पर चलते और कयास आराइयां करते हैं। इस आयत में अल्लाह ताला ने हमें बता दिया कि मेजोरिटी इज नॉट अथॉरिटी, और जो दुनिया कहती है कि चलो तुम उधर को, हवा हो जिधर की, ये भी बिल्कुल गलत बात है। हम तो उसी पर चलेंगे जो हमारे रब का फरमान है, ख्वाह दुनिया चले ना चले, कोई साथ दे ना दे, अगर हम अकेले भी होंगे तो हम इसी रास्ते पर चलेंगे। और अल्लाह ताला ने तो हमें कुरान में बताया है कि कम ही हैं जो शुक्र अदा करते हैं, कम ही हैं जो ईमान लाते हैं। अल्लाह ताला हमें इन कम लोगों में शामिल कर दे। अल्लाह ताला फरमाते हैं, दर हकीकत तुम्हारा रब ज्यादा बेहतर जानता है कि कौन उसके रास्ते से हटा हुआ है और कौन सीधी राह पर है। फिर अगर तुम लोग अल्लाह की आयात पर ईमान रखते हो तो जिस जानवर पर अल्लाह का नाम लिया गया हो उसका गोश्त खाओ। आखिर क्या वजह है कि तुम वो चीज ना खाओ जिस पर अल्लाह का नाम लिया गया हो? हालांकि जिन चीजों का इस्तेमाल हालत इस्तरार के सिवा दूसरी तमाम हालतों में अल्लाह ने हराम कर दिया है, उनकी तफसील वो तुम्हें बता चुका है। यहाँ जानवर को जिबा کرنا اللہ کا نام لے کر اس کا ذکر ہے تو ہم دیکھتے ہیں کہ جان اللہ کی ہے، خواہ وہ کسی جانور ہی کی جان کیوں نہ ہو، کسی کی چیز لینی ہو تو ہم اس کی اجازت لیتے ہیں۔ تو بسم اللہ ہی اللہ اکبر کہہ کر دراصل ہم اللہ سے اجازت لیتے ہیں، اور یہ بھی اصول اور قاعدے کے طور پر یہ سمجھ لیں کہ حرام کو حرام سمجھ کر کھائیں تو یہ گناہ ہے، اور حرام کو حلال سمجھ کر کھائیں تو یہ کفر کا رویہ ہے۔ اللہ تعالیٰ ہمیں گناہ سے بھی اور کفر کے رویے سے بھی اپنی پناہ میں رکھے۔ اللہ تعالیٰ فرماتے ہیں، بکثرت لوگوں کا حال یہ ہے کہ علم کے بغیر محض اپنی خواہشات کی بنا پر گمراہ کن باتیں کرتے ہیں، ان حد سے گزرنے والوں کو تمہارا رب خوب جانتا ہے۔ تم کھلے گناہوں سے بھی بچو اور چھپے گناہوں سے بھی۔ کھلے گناہ کون سے ہیں؟ وہ ساری برائیاں جو نظر آتی ہیں، لیکن جو چھپے گناہ ہیں وہ کون سے ہیں؟ کفر ہے، شرک ہے، حسد ہے، بغض ہے، تکبر ہے، بخل ہے، نیت کی خرابی ہے، ریا ہے، وہ ساری برائیاں جن کا تعلق دل سے ہوتا ہے وہ چھپے ہوئے گناہ ہیں۔ اور گناہ کس کو کہتے ہیں؟ پیارے نبی نے فرمایا، گناہ وہ ہے جو دل میں کھٹک جائے اور تو برا جانے کہ لوگ اس پر مطلع ہوں۔ تو اللہ تعالیٰ کیا کہہ رہے ہیں؟ کھلے گناہوں سے بھی بچو اور چھپے گناہوں سے بھی۔ جو لوگ گناہ کا اکتساب کرتے ہیں وہ اپنی اس کمائی کا بدلہ پا کر رہیں گے، یعنی جو بوئیں گے وہی کاٹیں گے، اور جس جانور کو اللہ کا نام لے کر ذبح نہ کیا گیا ہو اس کا گوشت نہ کھاؤ۔ ایسا کرنا فسق ہے۔ فسق کیا مراد ہے؟ دین کی حد سے پھلانگ کے گویا باہر نکل جانا۔ شیاطین اپنے ساتھیوں کے دلوں میں شکوک و اعتراضات القا کرتے ہیں تاکہ وہ تم سے جھگڑا کریں، لیکن ذرا غور کیجئے گا، وَإِنْ أَطَعْتُمُوهُمْ إِنَّكُمْ لَمُشْرِكُونَ، اگر تم نے ان کی اطاعت قبول کر لی تو یقیناً تم مشرک ہو۔ یہاں اللہ تعالیٰ نے شرک کس کو کہا ہے؟ شیطان کے جو ساتھی ہیں، جو شیطان کی راہ پر چلنے والے ہیں، جو گمراہ لوگ ہیں، جو بے دین ہیں، ان کے رستے پر چلو گے، ان کی اگر اطاعت کرو گے تو ان کی اطاعت کرنا اللہ فرما رہے ہیں کہ یہ شرک ہے۔ حضرت عدی بن حاتم جو پہلے عیسائی تھے، انہوں نے فرمایا کہ ہم لوگ تو اپنے علماء اور مشائخ کو رب نہیں سمجھتے۔ آپ صلی اللہ علیہ وسلم نے پوچھا، کیا جس چیز کو وہ حلال کہتے ہیں یا حرام تو تم ان کی بات مان لیتے تھے؟ کہا ہاں۔ تو فرمایا، بس یہی تو رب بنانا ہے، یہ شرک ہے۔ اللہ سے پھرے ہوئے لوگوں کی اطاعت کرنا، دین سے پھرے ہوئے لوگوں کی اطاعت کرنا، اللہ نے اس سے شرک کہا ہے۔ اللہ تعالیٰ ہمیں ہر قسم کے شرک سے اپنی پناہ میں لے لے۔ اللہ تعالیٰ فرماتے ہیں، کیا وہ شخص جو پہلے مردہ تھا پھر ہم نے اسے زندگی بخشی؟ یہاں مردے سے مراد کافر بھی ہے، جو پہلے کفر کی حالت میں تھا پھر اللہ نے اسے اسلام کی نعمت عطا کی، اور اس سے مراد وہ شخص بھی ہے جو پہلے بے خبر تھا، جسے پہلے شعور نہیں تھا، احساس نہیں تھا، پتہ نہیں تھا، پھر اللہ نے اسے قرآن کی نعمت دی، اسلام کی نعمت دی، اسے ہدایت سے سرفراز کیا، اور اس کو وہ روشنی عطا کی جس کے اجالے میں وہ لوگوں کے درمیان زندگی کی راہ طے کرتا ہے۔ یہاں اس سے ہمیں پتہ چلتا ہے کہ جو اسلام کی طرف آ جاتا ہے، جو دین کے رستے پہ چلنے لگتا ہے، ایسا نہیں ہوتا کہ وہ لوگوں سے کٹ جائے، وہ لوگوں کے درمیان اسلام کا نمونہ بن کر زندگی گزارتا ہے، لوگوں میں خیر بانٹتا ہے، لوگ اس سے خیر پاتے ہیں۔ اللہ تعالیٰ فرما رہے ہیں، اس شخص کی طرح ہو سکتا ہے جو تاریکیوں میں پڑا ہوا ہو اور کسی طرح ان سے نہ نکلتا ہو، یعنی وہ شخص جو اندھیروں میں رہنا چاہتا ہو، لا علمی میں رہنا چاہتا ہو، گناہوں میں رہنا چاہتا ہو، یہ دونوں برابر نہیں ہو سکتے۔ کافروں کے لیے تو اسی طرح ان کے اعمال خوشنما بنا دیے گئے ہیں، اور اسی طرح ہم نے ہر بستی میں اس کے بڑے بڑے مجرموں کو لگا دیا ہے کہ وہاں اپنے مکر و فریب کا جال پھیلائیں۔ دراصل وہ اپنے فریب کے جال میں آپ پھنستے ہیں، مگر انہیں اس کا شعور نہیں۔ جب ان کے سامنے کوئی آیت آتی ہے تو وہ کہتے ہیں، ہم نہ مانیں گے جب تک وہ چیز خود ہم کو نہ دی جائے جو اللہ کے رسولوں کو دی گئی ہے۔ اللہ زیادہ بہتر جانتا ہے کہ اپنی پیغمبری کا کام کس سے لے اور کس طرح لے۔ قریب ہے وہ وقت جب یہ مجرم اپنی مکاریوں کی پاداش میں اللہ کے ہاں ذلت اور سخت عذاب سے دوچار ہوں گے۔ بس یہ حقیقت ہے کہ جسے اللہ ہدایت بخشنے کا ارادہ کرتا ہے، اس کا سینہ اسلام کے لیے کھول دیتا ہے، اور جسے گمراہی میں ڈالنے کا ارادہ کرتا ہے، اس کے سینے کو تنگ کر دیتا ہے، اور ایسا بھیجتا ہے کہ اسلام کا تصور کرتے ہی اسے یوں معلوم ہونے لگتا ہے گویا اس کی روح آسمان کی طرف پرواز کر رہی ہے۔ ان آیتوں کو پڑھ کے پتہ چلتا ہے کہ سارا معاملہ تو دل کا ہے۔ دل میں جس چیز کی محبت ہو، شوق ہو، رغبت ہو، تو انسان اس چیز کی طرف لپکتا ہے، उसके मौके तलाश करता है। वो काम करना आदमी के लिए आसान हो जाता है। और इस आयत की तफसीर आप सल्लल्लाहु अलैहि वसल्लम से किसी ने पूछी तो आपने फरमाया कि उसके दिल में एक नूर डाल दिया जाता है जिससे उसका सीना खुल जाता है। लोगों ने निशानी दरियाफ्त की तो आपने फरमाया जन्नत की तरफ झुकना और उसकी जानिब रगबत रखना और दुनिया के फरेब से भागना और अलग होना और मौत के आने से पहले तैयारियां करना सीना खुल जाने की इलामत है। और इब्ने अब्बास फरमाते हैं जब वो अल्लाह का जिक्र सुनता है तो उसको वहशत होने लगती है और जब कुफ्र और शिर्क की बातें सुनता है तो उनमें दिल लगता है। तो ये है टेस्ट हमारा। जिस तरह हर बीमारी का टेस्ट होता है इसी तरह से इस बीमारी का भी टेस्ट है। टेस्ट कर लीजिए, तसल्ली कर लीजिए कि ये बीमारी हमारे अंदर है या नहीं। और टेस्ट क्या है, कहीं ऐसा तो नहीं होता कि अल्लाह का जिक्र सुने तो वहशत होने लगे और जब बुराई की बात होने लगे तो उसमें दिल शरीक होने लगे। कहीं से आमदन आ रही थी, रुक गई तो क्या कैफियत हुई? कोई नेकी का सिलसिला जारी था मगर अब वो रुक गया तो अब दिल की क्या कैफियत है? अब मस्जिदों में नमाज के लिए नहीं जा सकते, अब उन महफिलों में, जिक्र की महफिलों में हम जमा नहीं हो सकते, तो वो दिल की क्या कैफियत है? कोई कहे चलो मिलकर ड्रामा देखते हैं, क्या कैफियत होती है? और कोई कुरान क्लास के लिए कहे तो सीना बंद होने लगे। गपशप अच्छी लगती हो और नसीहत की बात बुरी लगती हो। अपनी पसंद के ब्रांड के कपड़ों पर पैसा लगाते जरा ना हिचकिचाए और किसी गरीब की मदद करने और दीन के लिए खर्च करते हुए दिल तंग होने लगे। अपना जायजा ले लें कि मेरी क्या कैफियत है। अगर तो बीमारी का ये टेस्ट नेगेटिव आता है तो अल्हम्दुलिल्लाह, अल्लाह का शुक्र अदा करें और इस्तकामत की दुआ करें। और अगर खुदा ना खास्ता पॉजिटिव है और किसी भी दर्जे का पॉजिटिव है तो अल्लाह से दुआ करें, अल्लाह मेरे सीने को इस्लाम के लिए खोल दे। रब्बि शरहली सदरी, परवरदिगार ये दिल तेरे कब्जे में है, तू इनको हदायत की तरफ मोड़ दे। इहदिनस सिरातल मुस्तकीम, बहुत दुआ करें, अल्लाह हमें सीधा रास्ता दिखा। अल्लाहुम्मा जालिल कुरान रबिया कल्बी, अल्लाह इस कुरान को मेरे दिल की बहार बना दे। अल्लाह से दुआएं करें, तड़प कर अल्लाह से मांगे, इंशाअल्लाह ताला अल्लाह राहें खोलेगा। इस तरह अल्लाह हक से फरार और नफरत की पाकी उन लोगों पर मुसल्लत कर देता है जो ईमान नहीं लाते। हालांकि ये रास्ता कौन सा रास्ता? कुरान का रास्ता, सुन्नत का रास्ता, तुम्हारे रब का सीधा रास्ता है और उसके निशानात उन लोगों के लिए वाजे कर दिए गए हैं जो नसीहत कबूल करते हैं। उनके लिए उनके रब के पास सलामती का घर है, दारुस्सलाम। ये कौन सा घर है? ये जन्नत का घर है, सलामती का घर। हमें घर का सकून चाहिए होता है ना, अल्लाह ताला ने जन्नत के घर को सकून वाला, सलामती वाला, अमन वाला घर करार दिया है। और ये कैसी जन्नत है? हजरत अबू हुरैरा फरमाते हैं कि हमने अर्ज किया जन्नत किस चीज से बनी हुई है तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इसकी एक ईंट चांदी की, एक सोने की, इसका सीमेंट तेज खुशबू वाला मिस्क है, इसके संग्रेजे मोती और याकूत के हैं, इसकी मिट्टी जाफरान है। जो शख्स इसमें दाखिल होगा वो ऐश करेगा, तभी तकलीफ नहीं देखेगा, हमेशा जिंदा रहेगा, कभी नहीं मरेगा, और जन्नतियों के कपड़े कभी पुराने नहीं होंगे और उनकी जवानी कभी फना नहीं होगी। क्या खूबसूरत जन्नत है, अल्लाह हमें ये जन्नतें अता फरमा दे। और वो इनका सरपरस्त है उस सही तर्ज अमल की वजह से जो उन्होंने अख्तियार किया। जिस रोज अल्लाह इन सब लोगों को घेर कर जमा करेगा उस रोज वो जिन्नों से खिताब करके फरमाएगा। यहाँ जिन्नों से मुराद शयातीन है। शैतानों को अल्लाह ताला खिताब करके कहेंगे ए ग्रोहे जिन, तुमने तो नोए इंसानी पर खूब हाथ साफ किया, खूब मेहनतें की, खूब कारकर्दगी की। इंसानों में से जो उनके रफीक थे वो अर्ज करेंगे परवरदिगार हम में से हर एक ने दूसरे को खूब इस्तेमाल किया है। यानी शैतान ने भी अपनी राह पर चलाने के लिए खूब खूब बंदों को बहकाया है और बंदों ने भी मजे लेने के लिए, एंजॉय करने के लिए, मस्तियां करने के लिए शैतान के कहने पे चलते रहे। और अब हम उस वक्त पर आ पहुंचे हैं जो तूने हमारे लिए मुकरर कर दिया था। अल्लाह फरमाएगा अच्छा अब आग तुम्हारा ठिकाना है, इसमें तुम हमेशा रहोगे। उससे बचेंगे सिर्फ वही जिन्हें अल्लाह बचाना चाहेगा। बेशक तुम्हारा रब दाना और अलीम है, देखो इस तरह हम आखिरत में जालिमों को एक दूसरे का साथी बनाएंगे। दुनिया में मिल मिलकर बुराइयां करते थे तो आखिरत में भी इकट्ठे होंगे उस कमाई की वजह से जो वो दुनिया में एक दूसरे के साथ मिलकर करते थे। इस मौके पर अल्लाह इनसे ये भी पूछेगा कि ऐ गरोहे जिन्नो इंस, क्या तुम्हारे पास खुद तुम ही में से वो पैगंबर नहीं आए थे जो तुमको मेरी आयात सुनाते और इस दिन के अंजाम से डराते? वो कहेंगे हाँ, हम अपने खिलाफ खुद गवाही देते हैं, यानी हम इकरार करते हैं कि आपकी तरफ से रसूल आते रहे और हमें बताते रहे, ये हमारा ही कसूर है कि हमने उनकी बात ना मानी। आज दुनिया की जिंदगी ने इन लोगों को धोखे में डाल रखा है, मगर उस वक्त वो खुद अपने खिलाफ गवाही देंगे कि वो काफिर थे। ये शहादत उनसे इसलिए ली जाएगी कि ये साबित हो जाए कि तुम्हारा रब बस्तियों को जुल्म के साथ तबाह करने वाला ना था, जबकि उनके बाशिंदे हकीकत से नावाकिफ हों। यहाँ रुक कर सोच लीजिए कि अल्लाह तो अपने बंदों के साथ जुल्म नहीं करता, अल्लाह ने तो बंदों को बेखबर नहीं रखा। अल्लाह ताला ने हदायत के लिए किताबें भी भेजी, अम्बिया को भी रोल मॉडल बनाकर भेजा, लेकिन हम खुद अपनी आंखें खोलना ना चाहें और उस रोशनी में देखना ना चाहें तो कोई क्या कर सकता है जो सूरज के होते हुए आंखें बंद कर ले और कहे कि रोशनी नहीं है, तारीकी ही है? तो क्या कहेंगे? आंखें खोलो, देखो सूरज तो अपनी पूरी आबोताब के साथ चमक रहा है। और याद रखें, दिल का दरवाजा ऐसा दरवाजा है जो बाहर से नहीं खुलता। बाकी हमारे घरों के दरवाजे अंदर से भी खुल रहे होते हैं, बाहर से भी खुल रहे होते हैं, लेकिन दिल का दरवाजा ऐसा दरवाजा है जो बाहर से नहीं खुलता, अंदर से खुलता है। अपने दिल को खोलें, हदायत को अंदर आने दें, कि हदायत दिल का दरवाजा खटखटाती है। जिंदगी में ऐसे कई मौके आते हैं और ये सोच लें कि हो सकता है कि इस बार आखिरी मर्तबा इसने दरवाजा खटखटाया हो और ये आखिरी मौका हो। इसलिए आगे बढ़ें, अजम करें, दीन सीखें, अपने और अपने माशरे की तारीकियों को दूर करें। अल्लाह ताला फरमाते हैं, हर शख्स का दर्जा उसके अमल के लिहाज से है और तुम्हारा रब लोगों के अमाल से बेखबर नहीं है। यानी कयामत के दिन दर्जे चाहिए, बुलंद दर्जे चाहिए तो उसके लिए मेहनत करनी है, उसके लिए वक्त लगाना होगा। जितनी नेकियां आज जमा कर लेंगे इंशाअल्लाह ताला, उतने ही ज्यादा दर्जे वहां पाएंगे। और अल्लाह ताला फरमाते हैं, तुम्हारा रब बेनियाज है। ये ना समझना कि तुम्हारी नेकियों की उसको जरूरत है, तुम्हारी हदायत से उसका कोई फायदा जुड़ा हुआ है। और अल्लाह ताला फरमाते हैं, मेहरबानी उसका शेवा है। वो रब्बुकल गनी रहमा, रहमत उसका शेवा है। और ये उसकी रहमत है कि उसने हदायत की नेमत से नवाजा, ये रहमत है कि उसने मोहलत दी, ये रहमत है कि वो अपनी तरफ आने का रास्ता खोलता है। और इस दुनिया में हदायत का मिल जाना रब की रहमत है, हदायत के रास्ते पे डटे रहना ये रब की रहमत है, गुनाहों का मुश्किल होना ये रब की रहमत है, नेकियों की तरफ दिल का रागिब होना ये रब की रहमत है, किताब का खुलना ये रब की रहमत है, और आखिरत में जन्नत का मिल जाना ये उसकी रहमत है। प्यारे नबी फरमाते हैं, अल्लाह ताला की 100 रहमतें हैं, एक रहमत उसने जिनों, आदमियों, जानवरों और कीड़ों मकोड़ों में उतारी है। वो उसी एक रहमत की वजह से एक दूसरे पर मेहरबानी करते हैं और रहम करते हैं, और इसी एक रहमत की वजह से वहशी जानवर अपने बच्चों से मोहब्बत करते हैं। और 99 रहमतें अल्लाह ने उठा रखी हैं जो अपने बंदों पर कयामत के दिन करेगा, ये मुस्लिम की हदीस है। तो अल्लाह की रहमतों की उम्मीद रखें, अल्लाह की रहमतों का और बशारतों का यकीन रखें, और उस रहमतें निछावर करने वाले रब की नाफरमानी से अल्लाह ताला मुझे और आपको परहेज करने की तौफीक दे। अल्लाह ताला फरमाते हैं, अगर वो चाहे तो तुम लोगों को उठा ले जाए और तुम्हारी जगह दूसरे जिन लोगों को चाहे ले आए। हमें लग रहा है कि हम सुन नहीं सकते, हमारे पास वक्त नहीं है, मेरे बहुत से काम हैं, मैं ये ग्रुप लेफ्ट करती हूँ, मेरा मोबाइल बोझल हो जाता है। कोई मसला नहीं, कोई मुश्किल नहीं, लेफ्ट कर जाए। अल्लाह ताला और ऐसे लोग पैदा कर सकता है जो इस कुरान को सुनने वाले हों, इस हदायत की रोशनी की तड़प रखते हों और अपनी जिंदगियों को संवारने वाले हों। दुआ कीजिए अल्लाह से, अल्लाह हमें ना बदलना, परवरदिगार तो हमें दीन के रास्ते पर चलते रहने वाला बना दे, हमारी नस्लों से अपने दीन की खिदमत का काम ले ले। जिस तरह उसने तुम्हें कुछ और लोगों की नस्ल से उठाया है, तुमसे जिस चीज का वादा किया जा रहा है वो यकीनन आने वाली है, यानी कयामत। और तुम खुदा को आजिज कर देने की ताकत नहीं रखते, اے محمد صلی اللہ علیہ وسلم، کہہ دو کہ لوگوں تم اپنی جگہ عمل کرتے رہو اور میں بھی اپنی جگہ عمل کر رہا ہوں، ان قریب تمہیں معلوم ہو جائے گا کہ انجام کار کس کے حق میں بہتر ہوتا ہے۔ بہرحال یہ حقیقت ہے کہ ظالم کبھی فلاح نہیں پا سکتے۔ ان لوگوں نے اللہ کے لیے خود اسی کی پیدا کی ہوئی کھیتیوں اور مویشیوں میں سے ایک حصہ مقرر کیا ہے اور کہتے ہیں یہ اللہ کے لیے ہے بزعم خود، اور یہ ہمارے ٹھہرائے ہوئے شریکوں کے لیے۔ پھر جو حصہ ان کے ٹھہرائے ہوئے شریکوں کے لیے ہے وہ تو اللہ کو نہیں پہنچتا، مگر جو اللہ کے لیے ہے وہ ان کے شریکوں کو پہنچ جاتا ہے۔ کیسے برے فیصلے کرتے ہیں یہ لوگ۔ یعنی یہاں مشرکین ارض کی وہ کیفیت بتائی جا رہی ہے کہ وہ اپنی پیداوار میں سے ایک حصہ اللہ کے لیے کہ اس سے صلہ رحمی کریں گے، اس سے محتاجوں کی مدد کریں گے، اور ایک حصہ وہ اپنے دیوتاؤں کو خوش کرنے کے لیے ان کی نظر کرتے تھے۔ تو جب کبھی مشکل ہوتی، جب کوئی تنگی ہوتی، تو وہ اللہ کے حصے میں سے حصہ نکال کر شریکوں کے حصے میں ڈال دیتے کہ اللہ تو بڑا بے نیاز ہے، اللہ کو تو ضرورت نہیں ہے، لیکن ہم یہ شریکوں کی نظر کرتے ہیں۔ تو یہ تو تھے مشرکین مکہ۔ میں اور آپ اپنا جائزہ لیں، ہم پر جب مشکل آتی ہے تو پہلی زد کس چیز پر پڑتی ہے؟ پہلی زد جب بھی کوئی آپ دیکھیں گے، مصروفیت آ گئی، شاپنگ کے لیے جا رہے ہیں، مہمان آ گئے، پہلی زد پڑتی ہے نماز پہ، پہلی زد پڑے گی دین پہ، پہلی زد پڑے گی ہماری کلاس پہ۔ جب مال میں تنگی آتی ہے تو پہلی زد پڑتی ہے کہ اچھا یہ فلانی فلانی جگہ پر جن مددات میں جو میں دے رہی تھی، لیکن اب چونکہ حالات تنگ ہیں لہٰذا وہاں نہیں دے سکتی۔ ہم اپنے وقت میں، اپنے مال میں، اپنی عبادتوں میں ہم دیکھتے ہیں کہ جب بھی ذرا ہماری زندگی میں تنگی آنے لگتی ہے، وقت میں تنگی آنے لگتی ہے، مال میں تنگی آنے لگتی ہے، تو ہم اپنی باقی چیزوں کو کٹ ڈاؤن نہیں کرتے۔ باقی مشاغل اسی طرح کھانے بھی پکتے ہیں، شاپنگ بھی ہوتی ہے، گپ شپ بھی ہوتی ہے، ڈرامے بھی چلتے ہیں، کپڑے بھی خریدے جاتے ہیں، لیکن اگر کٹ ہوتی ہے تو اللہ کا دین کٹ جاتا ہے، اس میں سے وقت ہم کاٹ لیتے ہیں، وہاں پر ہم جان لگانے سے کترا جاتے ہیں، وہاں سے ہم اپنے آپ کو کھینچ لیتے ہیں۔ ہمیں اپنا جائزہ لینے کی ضرورت ہے۔ اور اسی طرح بہت سے مشرکوں کے لیے ان کے شریکوں نے اپنی اولاد کے قتل کو خوشنما بنا دیا۔ اللہ اکبر، کیسا معاملہ ہے اپنے دیوتاؤں کو خوش کرنے کے لیے اپنی اولاد کو ذبح کر دینا، ایسا تو جانور بھی نہیں کرتے۔ یہ شیطان کس قدر بہکاتا ہے، اسفل السافلین بدتر سے بدتر کر دیتا ہے، بدترین بنا دیتا ہے، انسانیت کے درجے سے بھی گرا دیتا ہے اگر شیطان کے رستے پہ چلے، تاکہ ان کو ہلاکت میں مبتلا کرے اور ان پر ان کے دین کو مشتبہ بنا دیں۔ اگر اللہ چاہتا تو یہ ایسا نہ کرتے، لہٰذا انہیں چھوڑ دو کہ اپنی افترا پردازیوں میں لگے رہے۔ کہتے ہیں یہ جانور اور یہ کھیت محفوظ ہے، انہیں صرف وہی لوگ کھا سکتے ہیں جنہیں ہم کھلانا چاہیں، حالانکہ یہ پابندی ان کی خود ساختہ ہے۔ پھر کچھ جانور ہیں جن پر سواری اور بار برداری حرام کر دی گئی، اور کچھ جانور ہیں جن پر اللہ کا نام نہیں لیتے، اور یہ سب کچھ انہوں نے اللہ پر افترا کیا ہے، ان قریب اللہ انہیں ان افترا پردازیوں کا بدلہ دے گا۔ اور کہتے ہیں جو کچھ ان جانوروں کے پیٹ میں ہے یہ ہمارے مردوں کے لیے مخصوص ہے اور ہماری عورتوں پر حرام، لیکن اگر وہ مردہ ہو تو دونوں اس کے کھانے میں شریک ہو سکتے ہیں۔ یہ باتیں جو انہوں نے گھڑ لی ہیں ان کا بدلہ اللہ انہیں دے کر رہے گا، یقیناً وہ حکیم ہے اور سب باتوں کی اسے خبر ہے۔ یقیناً خسارے میں پڑ گئے وہ لوگ جنہوں نے اپنی اولاد کو جہالت و نادانی کی بنا پر قتل کیا اور اللہ کے دیے ہوئے رزق کو اللہ پر افترا پردازی کر کے حرام ٹھہرا لیا، یقیناً وہ بھٹک گئے اور ہرگز وہ راہ راست پانے والوں میں سے نہ تھے۔ اللہ ہی ہے جس نے طرح طرح کے باغ اور تاکستان اور نخلستان پیدا کیے، کھیتیاں اگائیں جن سے قسم قسم کے معقولات حاصل ہوتے ہیں، زیتون اور انار کے درخت پیدا کیے جن کے پھل صورت میں مشابہ اور مزے میں مختلف ہوتے ہیں۔ یہاں اللہ تعالیٰ نے ہر طرح کی کھیتی کا، ہر طرح کے پودوں کا تذکرہ کر دیا، وہ پودے بھی جن کی بیلیں چھتوں پر چڑھائی جاتی ہیں، جیسے انگور، توری وغیرہ، ایسے باغات جن میں بیلیں زمین پر پھیلتی ہیں، مثلاً خربوزہ ہے، تربوز ہے، گرما وغیرہ، اور یا ایسے پھلدار درخت جو اپنے تنوں پر قائم ہو، مثلاً کھجور ہے، انار ہے، مالٹا ہے، آم ہے، اور اس کے علاوہ کوئی بھی کھیتی۔ یہاں اللہ تعالیٰ نے ان ساری کھیتیوں کا تذکرہ کیا اور فرمایا کھاؤ ان کی پیداوار جبکہ یہ پھلیں، یعنی پکیں، بیج کا پکنا، پھل کا پکنا اور ایمان کا پکنا، ان دونوں میں بڑی مماثلت ہے۔ और देखें हम कि वो भी तो कोई दिन ही होता है जब ईमान का बीज हमारे दिल के अंदर डलता है, उस वक्त की कदर करें। और ये भी सोच लें कि जो बीज डालने के वक्त सोया रहे, सुस्ती करे, तो वो फसल काटने के दिन महरूम होगा। और रमजान का महीना बीज डालने का महीना है, जिस जिस नेकी का बीज डालना है इस रमजान में डाल लीजिए। सोच लीजिए कि मैं कौन कौन सी नेकियां अपना सकती हूँ, बस उनका इरादा इस रमजान में कर लीजिए। कौन कौन सी मैं बुरी आदतें हैं जो मैं छुड़ाना चाहती हूँ, उनका भी इरादा इसी रमजान में कर लीजिए। और अल्लाह से दुआएं करें, जहाँ हम अल्लाह से औलाद मांगते हैं, रिस्क मांगते हैं, रिश्ते मांगते हैं, नेमतें मांगते हैं, वहां अल्लाह से दीन भी मांगे, नेकियों की तौफीक भी मांगे, गुनाहों के छुटने की दुआ भी करने वाले हों। मौसम अच्छा, पानी वाफिर, मिट्टी भी जरखेज, जिसने अपना खेत न सींचा वो कैसा दहकान। तो अल्लाह ताला हमें इस प्यारे मौसम में, नेकियों के मौसम में, अपने अंदर नेकियों का, ईमान का बीज बोने की तौफीक दे और इसको पकने दे। फल कैसे पकने दिया जाता है कि उस पे उसको पानी दिया जाता रहे, उसके ऊपर धूप पड़ती रहे। तो इस बीज को, ईमान के बीज को, कुरान के पानी से मुसलसल इसकी आबियारी करनी है। आप कह लें जो सख्तियां हैं, मुश्किलात हैं, वो धूप है, वो उसको सहना है, तो ही ये ईमान पकेगा। अल्लाह ताला हमें ईमान की हलावत अता करे। अल्लाह ताला फरमा रहे हैं, अल्लाह का हक अदा करो जब इनकी फसल काटो। अल्लाह का हक फसल में क्या है? जिस तरह माल में अल्लाह का हक जकात है, फसल में जो अल्लाह का हक है उसे उशर कहते हैं। और जो जरई उशर है, वो उसमें साल गुजरने की शर्त नहीं होती, बल्कि जब फसल काटी जाए या फल उतारा जाए उसी वक्त जकात वाजिब हो जाती है, यानी उशर वाजिब हो जाता है। और अगर खेती चश्मे से या बारानी पानी यानी बारिश के पानी से सैराब होती हो तो उशर दसवां हिस्सा होता है, यानी 10 मन में से 1 मन जो है वो उशर है। और अगर मस्नूई तरीके से पानी दिया जाए तो 20वां हिस्सा उशर है, यानी 20 मन में से 1 मन जो है वो अल्लाह की राह में मस्कीनों और मोहताजों में खर्च किया जाए। अल्लाह ताला फरमा रहे हैं, हद से ना गुजरो, कि अल्लाह हद से गुजर जाने वालों को पसंद नहीं करता। हद से गुजरना क्या है? कि जो आमदनी हो उसमें से नाजायज कामों में खर्च करना, ख्वाह वो एक ढेला क्यों ना हो। और दूसरा इसराफ क्या है? इतदाल से भर कर खर्च करना। और तीसरा इसराफ ये है कि सदका इतना करना कि खुद मोहताज हो जाए या मांगने पर मजबूर हो जाए। प्यारे नबी फरमाते हैं, अफजल सदका वो है जिसके बाद आदमी खुद मोहताज ना हो जाए। ये मुस्लिम की हदीस है। फिर वही है जिसने मवेशियों में से वो जानवर भी पैदा किए जिनसे सवारी और बार बारदारी का काम लिया जाता है, और वो भी जो खाने और बिछाने के काम आते हैं। खाओ उन चीजों में से जो अल्लाह ने तुम्हें बख्शी है, और शैतान की पैरवी ना करो कि वो तुम्हारा खुला दुश्मन है। ये 8 नर और मादा हैं, 2 भेड़ की किस्म से और 2 बकरी की किस्म से। ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इनसे पूछो कि अल्लाह ने इनके नर हराम किए हैं या मादा। इससे पता चलता है कि हमारा दीन दलील का दीन है, अपने कयास और अंदाजों से चीजों को दीन बना लेना नहीं, कुरान और सुन्नत से दलील लेना। अल्लाह ताला आपसे कह रहे हैं कि इनसे पूछो कि अल्लाह ने इनके नर हराम किए हैं या मादा, या वो बच्चे जो भेड़ों और बकरियों के पेट में हो, ठीक ठीक इल्म के साथ मुझे बताओ अगर तुम सच्चे हो। और इसी तरह 2 ऊंट की किस्म से हैं और 2 गाय की किस्म से, पूछो इनके नर अल्लाह ने हराम किए हैं या मादा, या वो बच्चे जो ऊंटनी और गाय के पेट में हो, क्या तुम उस वक्त हाजिर थे जब अल्लाह ने इनके हराम होने का तुम्हें हुक्म दिया था? फिर उस शख्स से बढ़कर जालिम और कौन होगा जो अल्लाह की तरफ मंसूब करके झूठी बात करे, ताकि इल्म के बगैर लोगों की गलत रहनुमाई करे। यकीनन अल्लाह ऐसे जालिमों को राह रास्त नहीं दिखाता। ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इनसे कहो जो वही मेरे पास आई है उसमें तो मैं कोई ऐसी चीज नहीं पाता जो किसी खाने वाले पर हराम हो, इल्ला ये कि वो मुर्दार हो, या बहाया हुआ खून हो, या सुअर का गोश्त हो कि वो नापाक है, या फिस्क हो कि अल्लाह के सिवा किसी और के नाम पर जिबा किया गया हो। ये 4 चीजें हराम हैं जो यहाँ अल्लाह ताला ने जिक्र की। इसमें जो खून का तذکرہ है, थोड़ा उसको समझ ले कि खून वो हराम है जो जिबा करने के वक्त बहता है, और अगर सफाई के बाद रगों में कहीं कुछ थोड़ा बहुत खून लगा रह जाता है तो वो हराम नहीं है। फिर जो शख्स मजबूरी की हालत में कोई चीज इनमें से खा ले बगैर इसके कि वो नाफरमानी का इरादा रखता हो, और बगैर इसके कि वो हद जरूर ضرورت سے تجاوز کرے تو یقیناً تمہارا رب درگزر سے کام لینے والا اور رحم فرمانے والا ہے. اور جن لوگوں نے یہودیت اختیار کی ان پر ہم نے سب ناخن والے جانور حرام کر دیے تھے اور گائے اور بکری کی چربی بھی بجز اس کے جو ان کی پیٹھ یا ان کی آنتوں سے لگی ہوئی ہو یا ہڈی سے لگی رہ جائے, یہ ہم نے ان کی سرکشی کی سزا انہیں دی اور یہ جو کچھ ہم کہہ رہے ہیں بالکل سچ کہہ رہے ہیں. بعض اوقات آپ دیکھتے ہیں ایک ڈاکٹر جو ہے وہ مریض کو جائز اور حلال چیز کے استعمال سے بھی روک دیتا ہے, اور اسی طرح جب ان کی یہودیوں کی بیماری سرکشی کی بڑھی تو اللہ تعالیٰ نے ان کے اوپر حلال چیزوں کو بھی حرام کر دیا. اور جس طرح ایک سرکش جانور کا مالک اس کو سخت بندنوں کے اندر رکھنے پر مجبور ہوتا ہے, اسی طرح اللہ تعالیٰ نے یہودیوں کی سرکشی کی بنا پر ان کے اوپر بہت ساری چیزیں جو ان کے اوپر حلال تھیں ان کو حرام کر دیا. ہم اللہ تعالیٰ سے اس بات کا اظہار کرتے ہیں, پروردگار ہم سرکش نہیں ہیں, ہم تیری اطاعت کرنا چاہتے ہیں, تو اس دین پر چلنے کو ہمارے لیے آسان بنا دے. اور یہ چیز ہمارے ذہن میں رہے کہ ابو داؤد کی حدیث ہے کہ اللہ جب کسی قوم پر کسی چیز کا کھانا حرام کرتا ہے تو اس کی قیمت بھی حرام کر دیتا ہے. یعنی ایسا نہیں ہو سکتا کہ کوئی چیز حرام ہو اور ہم اس کو بیچ سکتے ہوں یا خرید سکتے ہوں یا اس سے کوئی اور فائدہ اٹھا سکتے ہوں. اب اگر وہ تمہیں جھٹلائیں تو ان سے کہہ دو کہ تمہارے رب کا دامن رحمت وسیع ہے اور مجرموں سے اس کے عذاب کو پھیرا نہیں جا سکتا. یہ مشرک لوگ تمہاری ان باتوں کے جواب میں ضرور کہیں گے, اگر اللہ چاہتا تو نہ ہم شرک کرتے اور نہ ہمارے باپ دادا اور نہ ہم کسی چیز کو حرام ٹھہراتے. یہ سورہ انعام کی آیت نمبر 148 ہم پڑھ رہے ہیں. اور یہاں پر دیکھیں کہ لوگ کیا کہتے ہیں کہ اگر اللہ چاہتا تو ہم شرک نہ کرتے. ہم اس طرح کے جملے سنتے ہیں کہ اگر اللہ چاہتا تو میں نماز پڑھتا, اگر اللہ چاہتا تو میں نیک ہوتی, ہے اللہ ہی نہیں چاہتا تو میں نیکی کے رستے پہ کیسے چل سکتی ہوں. تو اس چیز کو اپنے ذہن سے نکال دیجئے. اللہ نے تو میرے اور آپ کے لیے دین اسلام کو پسند کیا ہے, اسلام کو بطور طریقہ زندگی پسند کیا ہے. اللہ تو ہمارے لیے نیکی چاہتا ہے, خیر چاہتا ہے, بھلائی چاہتا ہے, وہ چاہتا ہے کہ ہم ہدایت کے رستے پر چلیں. لیکن اللہ کی مشیت یہ ہے کہ جو جس راہ پر چلنا چاہے اس کے لیے وہ راہ کھول دے. ایک دفعہ آپ صلی اللہ علیہ وسلم حضرت علی کے گھر تشریف لائے اور حضرت علی اور حضرت فاطمہ کے درمیان بیٹھ کر بات چیت کرنے لگے. اس گفتگو کے دوران آپ صلی اللہ علیہ وسلم نے حضرت علی سے پوچھا, کیا تم تہجد کی نماز کے لیے اٹھتے ہو؟ تو سیدنا علی نے جواب دیا, یا رسول اللہ, ہماری روحیں تو اللہ کے قبضے میں ہوتی ہیں, اگر وہ واپس بھیج دے تو ہم پڑھ لیں. اس جواب پر آپ صلی اللہ علیہ وسلم وہاں سے اٹھ کھڑے ہوئے اور آپ اپنی رانوں پر ہاتھ مارتے جاتے اور یہ آیت پڑھتے جاتے, وَكَانَ الْإِنسَانُ أَكْثَرَ شَيْءٍ جَدَلًا, یعنی انسان اکثر باتوں میں جھگڑالو واقع ہوا ہے. تو اس سے یعنی اس سے پتا کیا چلتا ہے کہ اللہ تعالیٰ نے عمل کرنے کا اختیار انسان کو دیا ہے. یہ بات انسان کیوں بھول جاتا ہے کہ عمل کی آزادی اللہ تعالیٰ نے مجھے اور آپ کو دی ہے, اور اللہ تعالیٰ ہمیں اپنے اسی آزادی رائے کے ساتھ دین پر چلنے والا بنا دے. ایسی ہی باتیں بنا کر ان سے پہلے کہ لوگوں نے بھی حق کو جھٹلایا تھا, یہاں تک کہ آخرکار ہمارے عذاب کا مزہ انہوں نے چکھ لیا. ان سے کہو, کیا تمہارے پاس کوئی علم ہے جسے ہمارے سامنے پیش کر سکو؟ تم تو محض گمان پر چل رہے ہو اور نری قیاس آرائیاں کرتے ہو. پھر کہو, تمہاری اس حجت کے مقابلے میں حقیقت رس حجت تو اللہ کے پاس ہے, بے شک اگر اللہ چاہتا تو تم سب کو ہدایت دے دیتا. پروردگار تو ہمیں بھی ہدایت دے دے. ان سے کہو, لاؤ اپنے وہ گواہ جو اس بات کی شہادت دیں کہ اللہ ہی نے ان چیزوں کو حرام کیا ہے. پھر اگر وہ شہادت دے دیں تو تم ان کے ساتھ شہادت نہ دینا, اور ہرگز ان لوگوں کی خواہشات کے پیچھے نہ چلنا جنہوں نے ہماری آیات کو جھٹلایا ہے اور جو آخرت کے منکر ہیں اور جو دوسروں کو اپنے رب کا ہمسر بناتے ہیں. اے محمد صلی اللہ علیہ وسلم, ان سے کہو, آؤ میں تمہیں سناؤں تمہارے رب نے تم پر کیا پابندیاں عائد کی ہیں. یعنی یہ وہ چیزیں ہیں جن کو اپنا لو, یہ وہ ہدایات ہیں کہ جن کو اگر تم اپنا لو تو تمہارا کردار بھی بلند ہوگا اور تمہارے درجے بھی اللہ کے ہاں بلند ہوں گے. اور اللہ تعالیٰ نے اس آیات کے ذریعے یہ بھی بتا دیا کہ تمہاری خود ساختہ شریعت کے مقابلے میں اللہ نے کیا نازل کیا ہے, آؤ میں تمہیں بتاتا ہوں. اور یہ بھی کہ حرام وہ نہیں ہے جو تم نے حرام کیا ہے, بلکہ حرام وہ ہے جو تمہیں پیدا کرنے والے اور پل پل پالنے والے نے حرام کیا ہے۔ اور حضرت کعب بن احبار جو ایک یہودی عالم تھے اور حضرت عمر کے زمانے میں مسلمان ہوئے، وہ کہا کرتے تھے کہ قرآن کے یہ احکام وہ ہیں جن سے تورات کا آغاز ہوتا ہے، اور یہی وہ 10 احکام ہیں جو حضرت موسیٰ کو تختیوں پر لکھ کر دیے گئے۔ تو دیکھتے ہیں یہ احکام کیا ہیں۔ پہلی چیز کیا ہے؟ یہ کہ اس کے ساتھ کسی کو شریک نہ کرو، اللہ تشرکو بھی شیئا، کوئی چیز بھی، کسی چیز کو بھی اللہ کے ساتھ شریک نہ کرو، نہ کسی انسان کو، نہ کسی جن کو، نہ کسی فرشتے کو، نہ کسی پتھر کو، نہ درخت کو، غرض کوئی چیز کتنی بھی بڑی کیوں نہ ہو، اسے اللہ کا شریک نہ بناؤ، نہ اللہ کی ذات میں کسی کو شریک بناؤ، نہ اللہ کی صفات میں کسی کو شریک ٹھہراؤ۔ اللہ رازق ہے، اللہ سمیع ہے، اللہ خبیر ہے، اللہ رحمان ہے، اللہ رحیم ہے، وہ قہار ہے، وہ جبار ہے، وہ قانون ساز ہے، قانون دینے کا اختیار بھی صرف اور صرف اللہ کا ہے۔ قانون سازی کا اختیار کسی اور کو دے دینا یہ بھی شرک، اور خود قانون بنا کر اللہ کی طرف منسوب کر دینا یہ بھی شرک۔ اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں، سب سے بڑا گناہ یہ ہے کہ تم اللہ کا شریک بناؤ حالانکہ اس نے تمہیں پیدا کیا ہے۔ اور اللہ تعالیٰ بھی ایک جگہ فرماتے ہیں، بے شک اللہ اس بات کو نہیں بخشے گا کہ اس کا شریک بنایا جائے، اور بخش دے گا جو اس کے علاوہ ہے جسے چاہے گا۔ یعنی یہ وہ گناہ ہے جس کے بارے میں اللہ تعالیٰ نے خود کہہ دیا کہ میں اس کو نہیں بخشوں گا۔ شرک جو ہے وہ بغاوت ہے اللہ کے خلاف، اعلان جنگ ہے اللہ کے خلاف۔ اللہ اللہ ربی لا اشرک بہ شیئا، پروردگار آپ ہی ہمارے رب ہیں اور ہم آپ کے ساتھ کسی کو شریک نہیں ٹھہراتے۔ لا الہ الا اللہ کی شہادت دینا، پیارے نبی کہتے ہیں کہ یہ جنت کی کنجی ہے۔ اور آپ صلی اللہ علیہ وسلم نے یہ بھی فرمایا، جو اس حال میں مرا کہ اس نے اللہ کے ساتھ مطلقاً کسی کو شریک نہ کیا، وہ جنت میں داخل ہوگا۔ اللہ ہمیں جیتے جی بھی توحید پر قائم رکھے، مرتے دم تک توحید پر قائم رکھے، آمین۔ بس ہمیں اپنا جائزہ لینا ہے کہ ہم اللہ کو ایک تو مانتے ہیں، مگر کہیں ایسا تو نہیں کہ اس کی ایک نہ مانتے ہوں۔ دوسرے نمبر پر چیز کیا ہے؟ وَبِالْوَالِدَيْنِ احسانہ، اور والدین کے ساتھ حسن سلوک کرو۔ اللہ اپنے حق کے بعد مخلوقات میں سے اور بندوں میں سے سب سے بڑا حق اللہ تعالیٰ نے والدین کا حق قرار دیا ہے۔ والدین کے بارے میں، والدین کی نافرمانی کی سزا تو انسان کو دنیا میں ہی مل جاتی ہے۔ پیارے نبی فرماتے ہیں، دو گناہوں کی سزا جلدی سے دنیا میں ہی دے دی جاتی ہے، بدکاری کی سزا اور والدین کی نافرمانی کی۔ اور والدین اگر اولاد سے ناراض ہوں تو اللہ بھی اس وقت تک ناراض رہتے ہیں جب تک کہ والدین راضی نہ ہو جائیں۔ پیارے نبی فرماتے ہیں، رب کی رضا والدین کی رضا میں ہے اور اس کا غصہ والدین کے غصے میں ہے۔ اور حضرت عمر رضی اللہ تعالیٰ عنہ کو پیارے نبی صلی اللہ علیہ وسلم نے فرمایا تھا حضرت اویس قرنی کے بارے میں کہ جب تم ان سے ملو تو ان سے مغفرت کی دعا کرانا۔ اور کیا وجہ کیا تھی؟ کہ وہ اپنی والدہ کے فرما بردار تھے، اور وہ اللہ پر قسم بھی ڈال دیں تو اللہ ان کی قسم پوری فرما دے گا، اگر تجھ سے ہو سکے تو ان سے مغفرت کی دعا ضرور کرانا۔ اور اس لیے حضرت عمر جب بھی یمن سے قافلے آتے تو ان سے پوچھتے، کیا تم میں اویس ہے؟ کیا تم میں اویس قرنی موجود ہے؟ اور جب مل گئے تو حضرت اویس سے کہا آپ حضرت عمر رضی اللہ عنہ نے کہ میرے لیے مغفرت کی دعا کرو، تو انہوں نے مغفرت کی دعا فرمائی۔ والدین کی اطاعت و فرمانبرداری کتنی اچھی چیز ہے۔ حضرت عائشہ فرماتی ہیں کہ اللہ کے رسول نے فرمایا، میں سویا تو میں نے خواب میں دیکھا کہ میں جنت میں ہوں، وہیں میں نے کسی کے قرآن پڑھنے کی آواز سنی، تو میں نے دریافت کیا کہ اللہ کا یہ کون بندہ ہے جو یہاں جنت میں قرآن پڑھ رہا ہے؟ تو مجھے بتایا گیا کہ یہ حارثہ بن نعمان ہے۔ ماں باپ کی خدمت اور اطاعت شعاری ایسی ہی چیز ہے۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے یہ خواب سنانے کے بعد فرمایا، حارثہ اپنی ماں کے بہت ہی خدمت گزار اور اطاعت شعار تھے۔ اللہ تعالیٰ ہمیں اپنے والدین کی زندگیوں میں بھی ان کی خدمت اور اطاعت کرنے کی توفیق دے دے، اور ان کے مرنے کے بعد بھی ان کا حق ادا کرنے والا اور ان کے لیے صدقہ جاریہ بنا دے۔ اللہ تعالیٰ فرماتے ہیں، اور اپنی اولاد کو مفلسی کے ڈر سے قتل نہ کرو، ہم تمہیں بھی رزق دیتے ہیں اور ان کو بھی دیں گے۔ مفلسی کے ڈر سے قتل کرنا، اس ڈر سے کہ وہ ہمیں ان کو بھی کھلانا پڑے گا، تو اللہ تعالیٰ اس چیز سے منع کر رہے ہیں. اللہ رازق ہے، وہی رزق دینے والا ہے، اور وہ بچہ جو دنیا میں آتا ہے منہ اس کا ایک ہوتا ہے لیکن ہاتھ اس کو اللہ تعالیٰ نے دو دے رکھے ہیں، لہٰذا تم مفلسی کے ڈر سے اولاد کو قتل نہ کرو. تو یہ امبارشن کرا دینا اور یہ ساری اس قسم کے خاندانی منصوبہ بندی، ان ساری چیزوں سے بچنا چاہیے. اللہ تعالیٰ فرماتے ہیں بے شرمی کی باتوں کے قریب بھی نہ جاؤ. ولا تقربوا الفواحش ما ظهر منها وما بطن، خواہ وہ کھلی ہو خواہ وہ چھپی ہوں، یعنی بے شرمی کے کام، بے حیائی کے کام کرنا تو درکنار، یہ وہ برائیاں ہیں کہ ان کے تو قریب بھی پھٹکنے سے منع کیا اللہ نے، ان کے قریب بھی جانے کو اللہ نے حرام قرار دے دیا. ابن ماجہ کی یہ حدیث ہے کہ بے حیائی اور فحاشی پھیلانے والوں پر نامعلوم مہلک بیماریوں کا عذاب نازل ہوتا ہے. آج ہم اپنے معاشرے کا جائزہ لیں، آج ہم اپنی اصلاح کر لیں، وہ کون سی برائی ہے، وہ کون سا گناہ ہے جس کی وجہ سے بیماری کا عذاب ہے، جس کی وجہ سے بیماری عذاب بن کر ٹوٹی ہوئی ہے، ان ساری چیزوں کو چن لیں. ہمارے نبی نے ہمیں بتا دیا، عمل کرنے کی ضرورت ہے، ان گناہوں سے بچنے کی ضرورت ہے. پیارے نبی فرماتے ہیں آنکھوں کا زنا غیر عورتوں کو دیکھنا، کانوں کا زنا فحاشی کی باتیں سننا، زبان کا زنا فحاشی کی بات چیت کرنا، ہاتھ کا زنا بری اشیاء کو پکڑنا، پاؤں کا زنا برائی کی طرف چلنا، اور دل کا زنا برائی کی تمنا کرنا ہے. پھر شرمگاہ ان باتوں کی تصدیق کر دیتی ہے یا تکذیب. صحیح مسلم کی روایت ہے. اور پیارے نبی یہ بھی فرماتے ہیں کوئی مرد کسی عورت کے ساتھ خلوت میں جمع نہیں ہوتا مگر ان کے ساتھ تیسرا شیطان ہوتا ہے. یعنی یہ لازم ہے کہ کوئی مرد کسی غیر عورت کے ساتھ تنہائی میں اکٹھا ہو تو تیسرا وہاں شیطان ضرور پہنچا ہوا ہوتا ہے. اور یہ خلوت اب تو ضروری نہیں ہے کہ آپ جا کر ملاقات ہی کریں، چیٹنگ کے ذریعے سے، میسجز کے ذریعے سے، اور اب تو بہت سارے ذرائع ہیں کسی بھی فرد کے ساتھ آپ اکیلے میں بستر میں بیٹھ کر، صوفے پہ بیٹھ کر آپ نامحرم سے باتیں کرتے ہیں تو تیسرا وہاں شیطان پہنچ جاتا ہے. اور وہ ظاہر ہے وہ پھر کیسے کام کراتا ہے. اور اللہ تعالیٰ نے اس چیز کو منع کیا اس لیے کہ فحاشی کے کیچڑ میں پاکیزہ خاندان پرورش نہیں پا سکتا. اللہ تعالیٰ ہمیں اور ہماری نسلوں کی عزت کی، حیا کی حفاظت کرے. اللہ تعالیٰ فرماتے ہیں اور کسی جان کو جسے اللہ نے محترم ٹھہرایا ہے ہلاک نہ کرو مگر حق کے ساتھ. یہ باتیں ہیں جن کی ہدایت اس نے تمہیں کی ہے، شاید کہ تم سمجھ بوجھ سے کام لو. اور یہ کہ یتیم کے مال کے قریب نہ جاؤ مگر ایسے طریقے سے جو بہترین ہو، یہاں تک کہ وہ اپنے سن رشد کو پہنچ جائے. اور یتیم کا مال کھانا تو ساتھ ہلاک کر دینے والے گناہوں میں سے ہے. اگلا قانون اللہ بتا رہے ہیں اور ناپ تول میں پورا انصاف کرو. ہم ہر شخص پر ذمہ داری کا اتنا ہی بار رکھتے ہیں جتنا اس کے امکان میں ہے. پیارے نبی فرماتے ہیں دھوکہ اور فریب آگ میں ہیں. ناپ تول میں کمی کرنے والا دھوکہ دیتا ہے، فریب دیتا ہے. اور پیارے نبی نے بتا دیا کہ یہ دھوکا اور فریب آگ میں ہے، یعنی جو دھوکا دے گا، فریب دے گا، وہ آگ میں جائے گا. اور جب بات کہو انصاف کی کہو، خواہ معاملہ اپنے رشتہ دار ہی کا کیوں نہ ہو. اور اللہ کے عہد کو پورا کرو. اللہ کے عہد سے مراد وہ عہد بھی ہے جو انسان اپنے خدا سے کرے، اور وہ بھی جو خدا کا نام لے کر بندوں سے کرے، وہ سارے عہد اس میں آ جاتے ہیں. اور پیارے نبی اکثر کہا کرتے تھے لا دین لمن لا عہد له، وہ اس کا تو دین ہی نہیں ہے جس کے اندر وعدے کی پاسداری نہیں ہے. اللہ ہمارے دین کی حفاظت کرنے کی ہمیں توفیق دے. ان باتوں کی ہدایت اللہ نے تمہیں کی ہے، شاید کہ تم نصیحت قبول کرو. نیز اس کی ہدایت یہ ہے کہ یہی میرا سیدھا راستہ ہے، لہٰذا تم اسی پر چلو اور دوسرے راستوں پر نہ چلو، کہ وہ اس راستے سے ہٹا کر تمہیں پراگندہ کر دیں گے. یہ ہے وہ ہدایت جو تمہارے رب نے تمہیں کی ہے، شاید کہ تم کجروی سے بچو. پیارے نبی صلی اللہ علیہ وسلم نے ایک مرتبہ سیدھی لکیر کھینچی، پھر اس لکیر کے دائیں بائیں بہت سی لکیریں کھینچ دیں. اس کے بعد فرمایا کہ یہ سیدھی لکیر تو اللہ کی راہ ہے، اور دائیں بائیں جتنی لکیریں ہیں یہ شیطان کی راہیں ہیں. پھر آپ صلی اللہ علیہ وسلم نے یہی آیت تلاوت فرمائی. یہ مسند احمد اور نسائی کی روایت ہے. اللہ ہمیں صراط مستقیم پر چلنے والا بنا دے. پھر ہم نے موسیٰ کو کتاب عطا کی تھی جو بھلائی کی روش اختیار کرنے والے انسان پر نعمت کی تکمیل اور ہر ضروری چیز کی تفصیل اور سراسر ہدایت اور رحمت تھی, اور اس لیے بنی اسرائیل کو دی گئی تھی کہ شاید لوگ اپنے رب کی ملاقات پر ایمان لے آئیں. ہم اس دنیا میں آئے ہیں, ریٹرن ٹکٹ ساتھ لے کر آئے ہیں, واپسی لازمی ہے, طے شدہ ہے, جانا ہی جانا ہے. اس رب کی ملاقات کی تیاری کر لیں, اللہ ہمیں اس کی تیاری کرنے والا بنا دے. اور اسی طرح یہ کتاب ہم نے نازل کی ہے, ایک برکت والی کتاب, پس تم اس کی پیروی کرو اور تقویٰ کی روش اختیار کرو, بعید نہیں کہ تم پر رحم کیا جائے. تھوڑا سا رک کر سوچیں, یہ کتاب تو ہمارے پاس بھی ہے, برکتوں والی کتاب, جو اللہ کی رحمتوں کو واجب کرنے والی کتاب, اور ہم اس پر ایمان بھی رکھتے ہیں. پھر ہماری زندگی میں ٹھوکریں کیوں ہیں؟ پھر ہماری زندگی میں حادثے کیوں ہوتے ہیں؟ پھر ہماری زندگی میں پریشانیاں کیوں آتی ہیں؟ تو اس بات کو اس مثال سے سمجھ لیجئے کہ اگر ڈرائیونگ کی سدھ بدھ نہ ہو, نو ہاؤ نہ ہو اور گاڑی چلائیں, تو پھر کیا ہوتا ہے؟ پھر حادثے ہوتے ہیں, پھر دھماکے ہوتے ہیں, اور ایسے ہی حادثے اور ایسے ہی دھماکے ہماری زندگی میں ہوتے ہیں جب ہم اپنے بنانے والے سے زندگی گزارنے کا ڈھب نہیں سیکھتے. اور اگر یہ احساس بھی نہ ہو کبھی دل میں, تڑپ بھی نہ ہو, چاہت بھی نہ ہو, تو یہ سمجھ لیجئے کہ کینسر سے بھی زیادہ شدید بیماری ہے. کینسر کیا کرتی ہے؟ کینسر زیادہ سے زیادہ جان لے کر چھوڑتی ہے, اور یہ بے حس ہونا, ہدایت کی طلب نہ ہونا, تڑپ نہ ہونا, یہ ایسی بیماری ہے کہ جو ایمان لے کر چھوڑتی ہے. اللہ ہمیں اس کتاب پر صحیح ایمان رکھنے والا بنا دے اور اس کی سمجھ عطا فرما دے. اب تم یہ نہیں کہہ سکتے کہ کتاب تو ہم سے پہلے کے دو گروہوں کو دی گئی تھی اور ہم کو کچھ خبر نہ تھی کہ وہ کیا پڑھتے پڑھاتے تھے. اور اب تم یہ بہانہ بھی نہیں کر سکتے کہ اگر ہم پر کتاب نازل کی گئی ہوتی تو ہم ان سے زیادہ راسرو ثابت ہوتے. تمہارے پاس تمہارے رب کی طرف سے ایک دلیل روشن اور ہدایت اور رحمت آ گئی ہے. یہ کتاب رحمت ہے. اگر ہمیں اپنی زندگیوں میں رحمت چاہیے تو اس کتاب کو کھولیں, اس کو سمجھنے والے ہوں. اور یہ کتاب ہدایت ہے. ہدایت کہتے ہیں لطف و کرم سے کسی کی رہنمائی کرنا, منزل تک پہنچانا. یہ کتاب ہمیں جنتوں تک پہنچانے والی ہے. اور ہدن کا اپوزٹ ہوا, خواہشات, تمنائیں. اور ہوا جیسے ہوتی ہے نا, چلتی ہے تو کبھی چیز کو یہاں گراتی ہے, کبھی وہاں گراتی ہے, کبھی بلندی پہ لے جاتی ہے, کبھی زمین پہ پٹخ کر مارتی ہے. تو ہماری خواہشات بھی ہمارے ساتھ اسی طرح کرتی ہیں. اللہ اس ہدایت اور رحمت سے ہمیں فائدہ اٹھانے والا بنا دے. اللہ تعالیٰ فرماتے ہیں, اب اس سے بڑھ کر ظالم کون ہوگا جو اللہ کی آیات کو جھٹلائے اور ان سے منہ موڑے. جو لوگ ہماری آیات سے منہ موڑتے ہیں انہیں اس رو گردانی کی پاداش میں ہم بدترین سزا دے کر رہیں گے. کہ اب لوگ اس بات کے منتظر ہیں کہ ان کے سامنے فرشتے آ کھڑے ہوں یا تمہارا رب خود آ جائے. تو فرشتے تو جب آتے ہیں یا تو موت لے کر آتے ہیں یا عذاب. تو ان دونوں موقعوں پر مہلت عمل تو ختم ہی ہو جاتی ہے. یا تمہارے رب کی بعض صریح نشانیاں نمودار ہو جائیں. جس روز تمہارے رب کی بعض مخصوص نشانیاں نمودار ہو جائیں گی, پھر کسی ایسے شخص کو اس کا ایمان کچھ فائدہ نہ دے گا جو پہلے ایمان نہ لایا ہو یا جس نے اپنے ایمان میں کوئی بھلائی نہ کمائی ہو. اے محمد صلی اللہ علیہ وسلم, ان سے کہہ دو کہ اچھا تم انتظار کرو, ہم بھی انتظار کرتے ہیں. حضرت ابو ہریرہ فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا, جب تک سورج مغرب سے طلوع نہ ہو قیامت قائم نہ ہوگی. پھر جب لوگ سورج کو مغرب سے نکلتا دیکھ لیں گے تو سب کے سب ایمان لے آئیں گے, مگر اس وقت ایمان لانا کچھ فائدہ نہ دے گا. پھر آپ صلی اللہ علیہ وسلم نے یہی آیت پڑھی. اور اس آیت میں آپ نے دیکھا کہ جس نے اپنے ایمان میں کوئی بھلائی نہ کمائی ہو, یعنی ایمان بھی ہو اور ایمان کے ساتھ عمل صالح بھی ہو. اللہ ہمیں وہ ایمان دے جو اس کے ہاں معتبر ہو, جو ہمیں جنتوں کا حقدار بنا دے. جن لوگوں نے اپنے دین کو ٹکڑے ٹکڑے کر دیا اور گروہ گروہ بن گئے, یقیناً ان سے تمہارا کچھ واسطہ نہیں. ان کا معاملہ تو اللہ کے سپرد ہے, وہی ان کو بتائے گا کہ انہوں نے کیا کچھ کیا ہے. جو اللہ کے حضور نیکی لے کر آئے گا اس کے لیے 10 گنا اجر ہے. یہ آیت دیکھیے, سورہ انعام کی آیت نمبر 160 ہم پڑھ رہے ہیں. من جاء بالحسنت فلہ عشر امثالہا وَمَن جَاءَ بِالسَّيِّئَةِ فَلَا يُجْزَى إِلَّا مِثْلَهَا وَهُمْ لَا يُظْلَمُونَ. جو اللہ کے ہاں नेकी लेकर आएगा उसके लिए 10 गुना अजर है, और जो बदी लेकर आएगा उसको उतना ही बदला दिया जाएगा जितना उसने कुसूर किया है, और किसी पर जुल्म ना किया जाएगा। इस आयत में कितनी प्यारी बशारत है रब की तरफ से, कितनी मेहरबानी है कि एक नेकी 10 गुना अजर लाती है। ये कम अज कम है, और ज्यादा की तो कोई हद ही नहीं। जितना इखलास, जितनी मेहनत, जितनी तड़प और जितनी कोशिश के साथ कोई नेकी करता है वो अजर बढ़ता ही चला जाता है। और हम तो सूरह बकरा में पढ़कर आए हैं, अल्लाह की राह में जो खर्च करते हैं अल्लाह की रजा की खातिर, अल्लाह उस एक दाने को 700 गुना तक बढ़ाता है। और सबर के बारे में तो अल्लाह ताला ने फरमाया कि सबर करने वालों को तो बेहिसाब अजर दिया जाएगा, यानी कई नेकियां ऐसी हैं जिनका अजर बेहिसाब। रोजा भी उन्हीं में से कि रोजा मेरे लिए है, मैं ही उसकी जजा दूंगा। तो ये तो कम से कम है कि 10 गुना अजर। प्यारे नबी फरमाते हैं जो शख्स नेकी का इरादा करे फिर उसे ना करे तो उसके लिए एक नेकी लिख दी जाती है, यानी किसी वजह से नहीं की उसने लेकिन उस इरादे पर ही उसको नेकी दे दी जाती है। और अगर करे तो 10 से लेकर 700 गुना तक बल्कि उससे भी ज्यादा बढ़ा दी जाती है। और जो शख्स बुराई का इरादा करे फिर उसे ना करे तो भी उसके लिए पूरी नेकी लिखी जाती है। और अगर बुराई का इरादा किया और उसे कर भी लिया तो अल्लाह उसके लिए एक ही बुराई लिखता है, या अल्लाह अज्जा वजल उसे मिटा भी देता है। इंसान तौबा कर ले तो भी वो मिट जाती है, और अल्लाह खुद भी चाहे तो उसको मिटा देता है। और अल्लाह के यहाँ हलाक नहीं होता मगर वो जो सिरे से ही हलाक होने वाला हो, यानी इतना मेहरबान रब, इतना सखावत करने वाला रब जो एक एक नेकी पर 10-10 गुना और 7-7 गुना का अजर दे रहा है, और बुराई को एक ही लिख रहा है और तौबा करने पे मिटा भी रहा है, अपने फजल से उसे मिटा भी रहा है। इन्नल हसनात युज़हिबन सय्यिआत, नेकियां भी बुराइयों को मिटा देती हैं। तकलीफ आती है, बीमारी आती है, परेशानी आती है, वो भी गुनाहों को मिटा देती हैं। इतने वादों के बाद भी अगर कोई गुनाह ज्यादा होने की वजह से हलाक हो और नाकाम हो तो इससे बड़ी नालायकी और क्या होगी इस इम्तिहान में फिर भी हम पास ना हो सके। वो किसी ने क्या खूब कहा कि जिसकी अकाइयां उसकी दहाइयों पर गालिब आ गईं वो तबाह हो गया, यानी नेकी की वो तो 10-10 गुना तक कम से कम बढ़ती गई, बाज जगहों पे 7-7 गुना भी बढ़ी, और गुना एक एक ही काउंट हुआ, वो भी कभी नेकियों की वजह से मिट गया, कभी अल्लाह ने चाहा तो मिट गया, या तौबा कर ली तो मिट गया। उसके बावजूद किसी की गुनाहों की फेहरिस्त उसकी नेकियों की फेहरिस्त से बढ़ गई तो उसको फिर तबाही और हलाकत से फिर कौन रोक सकता है। हाफिज इब्ने कसीर ने एक बात लिखी है कि बुराई छोड़ने वाला जो उसे नहीं करता 3 तरह का होता है। कभी तो वो उसे अल्लाह की खातिर छोड़ता है, इस पर एक नेकी लिखी जाती है कि जाहिर है बुराई से अल्लाह के लिए रुक जाना एक अमल है और नियत है। और बाज सही अहादीस में है कि उसने उसे मेरी खातिर छोड़ा है। और कभी वो गफलत या भूल की वजह से बुराई नहीं करता, इसे ना गुनाह है ना सवाब, क्योंकि उसकी ना नियत खैर की थी ना शर की। और कभी अपनी पूरी कोशिश के बावजूद बस ना चलने की वजह से कर नहीं सका तो ये उस शख्स की तरह है जिसने वो बुराई की हो, जैसा कि सही हदीस में है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब दो मुसलमान अपनी तलवारें लेकर एक दूसरे के मुकाबले में आए तो कातिल और मकतूल दोनों आग में होंगे। लोगों ने पूछा, या रसूल अल्लाह, ये तो कातिल है, मकतूल का क्या मामला है? फरमाया, वो भी अपने साथी के कत्ल की हिर्स रखता था, यानी उसे मौका नहीं मिल सका, वरना तो वो भी कत्ल करके छोड़ता। तो अल्लाह ताला हमें नेकियां करने वाला और नेकियां संभालने वाला बना दे। हाँ, ये भी बात गौर करने की है, जो अल्लाह के हजूर नेकी लेकर आएगा ऐसा ना हो कि यही किसी को दुख देकर, एहसान जताकर, या रिया की वजह से या शिर्क की वजह से नेकियां बर्बाद हो गई हों। तो अल्लाह ताला हमें नेकियां करने की और नेकियां संभालने की तौफीक दे। ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, कहो मेरे रब ने बिल यकीन मुझे सीधा रास्ता दिखा दिया है, बिल्कुल ठीक दीन, जिसमें कोई टेढ़ नहीं, इब्राहिम का तरीका जिसे यकसू होकर उसने अख्तियार किया था और वह मुशरिकों में से ना था। कहो मेरी नमाज, इस आयत को याद कर लीजिए, बहुत प्यारी आयत है, अक्सर व बेशतर इसको दोहराया करें, ये नियत को खालिस करने वाली दुआ है। कुल इन्ना सलाती व नुसुकी व महयाया व ममाती लिल्लाहि रब्बिल आलमीन ला शरीक लहू व बिज़ालिका उमिरतु व अना अव्वलुल मुस्लिमीन। कह दो कि मेरी नमाज, मेरी तमाम मरासम अबूदियत, मेरा जीना, मेरा मरना, सब कुछ अल्लाह रब्बुल आलमीन के लिए। मैं जो करूंगी परवरदिगार तेरे लिए, वो नेकी है, वो इबादत है, वो खैर का काम है, भलाई का काम है, वो रोजे रखना है, नमाजें पढ़ना है, कुरान पढ़ना है, पढ़ाना है, अल्लाह की राह में खर्च करना, मैं हर काम परवरदिगार सिर्फ तुझे राजी करने के लिए। मेरा जीना, मेरा मरना, मेरा उठना, मेरा बैठना, मेरा सोना, जागना, खाना पीना परवरदिगार सिर्फ तेरे लिए और तेरा कोई शरीक नहीं। कितना प्यारा कह रहे हैं, अना अव्वलुल मुस्लिमीन, मैं सबसे पहले, मैं लोगों को देखकर नहीं चलूंगी, लोग चलेंगे तो मैं चलूंगी, नहीं, मैं पहले आपकी इताअत करने वाली हूँ, मैं पहले सरे ताज झुकाने वाली हूँ, मैं साबिकून अलवलून बन जाऊं, मैं सबसे आगे निकल जाऊं, मैं इस खैर के काम को सबसे पहले करने वाली बन जाऊं, बारिश का पहला कतरा बन जाए। कहो क्या मैं अल्लाह के सिवा कोई और रब तलाश करूं? अपने आप से पूछिए, क्या मैं अल्लाह के सिवा कोई और रब तलाश करूं? इतनी मोहब्बतें निछावर करने वाला, इतनी रहमतें निछावर करने वाला, इतना नेकियों को बढ़ा चढ़ा कर अजर देने वाला, इतना प्यारा रब कहीं और से मिलेगा? मैं कोई और रब तलाश करूं? हालांकि वही हर चीज का रब है, हर शख्स जो कमाता है उसका जिम्मेदार वो खुद है, कोई बोझ उठाने वाला दूसरे का बोझ नहीं उठाता। फिर तुम सबको अपने रब की तरफ पलटना है, मरजिउकुम, वहीं पलटना है, वहीं जाना है, कोई और जगह नहीं, भाग कर कहीं और नहीं जा सकते। उस वक्त वो तुम्हारे इख्तलाफात की हकीकत तुम पर खोल देगा, वही है जिसने तुमको जमीन का खलीफा बनाया और तुम में से बाज को बाज के मुकाबले में ज्यादा बुलंद दर्जे दिए, ताकि जो कुछ तुम्हें दिया है उसमें तुम्हारी आजमाइश करे। यानी इसका मतलब है कि नेमतें आजमाइश हैं। किसी को माल ज्यादा मिला है तो भी अल्लाह ने आजमाया है, किसी को ओहदा दिया है तो आजमाया है, किसी को सलाहियत दी है तो आजमाया है, किसी को औलाद दी है, हुसन दिया है तो आजमाया है। हर नेमत अल्लाह की आजमाइश है। बेशक तुम्हारा रब सजा देने में भी बहुत तेज है और बहुत दरगुजर करने वाला और रहम फरमाने वाला है। या हय्यू या कय्यूम बिरहमतिका अस्तगीस, परवरदिगार हम आपसे आपकी रहमतों की फरियाद करते हैं, हम पर अपना रहम फरमा और हमारे गुनाहों को माफ फरमा।